यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। खेलकुद क्षेत्रको विकास र विस्तारमा सरकारले सक्दो सहयोग गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिबद्धता। नेपाली कंग्रेसको 14 महाधिवेशन अन्तर्गत भएको निर्वाचनको सबै मतगणना भोलि सकिने निर्वाचन समितिद्वारा जानकारी। अमेरिकी सहयोग परियोजना एमसीसीलाई अगाडि बढ़ाउने सरकारको दायित्व भएको गृहमन्त्री बालकृष्ण खाँडको भनाई र ओमिक्रोन कोरोना भाइरस फैलिने त्रासका बीच विदामा घुम्न जाने योजना रोक्न विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सुझाव।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G बाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले दुईवटा अध्यादेश स्वीकृत गरेको छ। बैठकले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश 2078 र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश 2078लाई बहुमतले स्वीकृत गरेको हो। यसअघि सांसद प्रेम सुवालले दुई छुट्टै अध्यादेशलाई अस्वीकार गरियोस् भनिराख्नु भएको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो। यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बैठक शुरू हुने बित्तिकै नाराबाजी गर्दै रोस्टम घेराउ गरी अवरोध गरेका थिए। एमाले सांसदले नाराबाजी गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावलीमा अदालतमा विचाराधीन विषयमा छलफल हुन नसक्ने व्यवस्था रहेकोतर्फ पटक पटक ध्यान आकर्षण गराउँदै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। नेपाली कंग्रेसको 14 महाधिवेशन अन्तर्गत मतगणनाको परिणाम आउने क्रम जारी छ। आज भएको मतगणना अनुसार मधेसी क्लस्टर तर्फको केन्द्रीय सदस्यमा अजय चौरसिया, विनोद चौधरी, चन्द्रमोहन यादव, महेन्द्र कुमार राय र दिनेश कुमार यादव निर्वाचित हुनुभएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो। यसै गरी मधेसी महिला क्लस्टरबाट मुक्ता कुमारी यादव, मीनाक्षी झा, मंजू कुमारी यादव र नागिना यादव केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ। कंग्रेसको संशोधित विधान अनुसार मधेसी क्लस्टरबाट 5 जना खुल्ला र 4 जना महिला निर्वाचित हुने व्यवस्था छ। यसै गरी मुस्लिम खुल्ला तर्फबाट अब्दुल रजाक र अब्दुल सतार तथा मुस्लिम महिला तर्फबाट जावेदा खातुन जागा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। प्रदेश नम्बर 1बाट खुल्ला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला निर्वाचित हुनुभएको छ भने महिलातर्फको केन्द्रीय सदस्यमा महेन्द्र कुमारी लिम्बु निर्वाचित हुनुभएको छ। यस्तै बागमती प्रदेशबाट खुल्ला केन्द्रीय सदस्यमा ध्यान गोविन्द रंजित र राजेन्द्र कुमार केसी निर्वाचित हुनुभएको छ भने महिलातर्फको केन्द्रीय सदस्यमा उर्मिला नेपाल केसी निर्वाचित हुनुभएको नेपाली कंग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। कंग्रेस केन्द्रीय कार्यालय सानेपामा मतपरिणाम आउन बाँकी क्लस्टरको मतगणना भइरहेको र भोलिसम्ममा सबै पदको मतपरिणाम आइसक्ने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले अमेरिकी सहयोग परियोजना एमसीसीलाई अगाडि बढ़ाउने सरकारको दायित्व रहेको बताउनु भएको छ। आज जनकपुरधाममा संचारकर्मीसँग कुरा गर्नुहुँदै गृहमन्त्री खाँडले यसअघिका सरकारका पालामा परियोजनाका लागि प्रक्रियाहरू अगाडि बढ़ाइएको र नेपालको विकासका लागि परियोजनासँग सरकारले सम्झौता गरेकाले एमसीसीलाई अगाडि बढ़ाउनु सरकारको दायित्व रहेको बताउनुभयो। उहाँले एमसीसी परियोजनाले नेपाललाई विद्युतीकरण तथा त्यस सम्बन्धी परियोजना र सड़क निर्माणका लागि अनुदान दिन लागेको जानकारी दिनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन आवश्यक रहेको बताउनु भएको छ। पोखरामा आज आयोजित नेकपा समाजवादीको गण्डकी प्रदेश स्तरीय भेलामा अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलन र विचारले नै राष्ट्रको गरिमालाई उचाइ दिन सक्ने धारणा राख्नुभयो। अध्यक्ष नेपालले कम्युनिष्ट विचार र सिद्धान्तलाई जनता सामु बुझाउन गाउँ गाउँसम्म अभियान चलाउनु पर्नेमा जोड़ दिनुभयो। अध्यक्ष नेपालले कानूनको शासन पालना गर्ने र संविधानको सर्वोच्चताको स्वीकार गर्नेहरूले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुपर्ने उल्लेख पनि गर्नुभयो। भेलामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले वर्तमान सरकारले जनमुखी काम गरिरहेको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले मुलुकमा विकासको लहर ल्याएको बताउनु भएको छ। नेकपा एमाले कपिल वस्तुको आयोजनामा आज बहादुरगंजमा भएको वृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले हुलाकी राजमार्गको निर्माणलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ़ाउन विशेष पहल गरिरहने बताउनुभयो। अध्यक्ष ओलीले जिल्लाको समग्र विकासका लागि कृषिसँगै औद्योगिक विकासमा सबै मिलेर काम गर्नुपर्ने खाँचो औल्याउनुभयो। अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले अगाडि बढ़ाएको जनता आवास कार्यक्रमलाई निरन्तरता दिई फुसको छानोमुक्त गाउँ बनाउन स्थानीय तहहरूलाई अनुरोध पनि गर्नुभयो। कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले एमाले ताजा जनादेशका लागि निर्वाचन चाहेको भए पनि अहिलेको सरकार चुनावबाट डराएको आरोप लगाउनुभयो। नेपाली कंग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले संविधान प्रदत्त प्रेस स्वतन्त्रता कुण्ठित गरिने कार्य स्वीकार्य नहुने बताउनु भएको छ। नेपाल प्रेस युनियनले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले देशका ज्वलन्त मुद्दाहरूलाई सम्बोधन गर्न सक्ने परिवर्तित कंग्रेस निर्माणमा ध्यान केन्द्रित गरिने बताउनुभयो। कार्यक्रममा नेपाली कंग्रेसका तत्कालीन प्रचार विभाग प्रमुख एवं नवनिर्वाचित महामन्त्री शर्मा र नेपाल प्रेस युनियनका तत्कालीन महासचिव एवं नवनिर्वाचित केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो। कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले कांग्रेसको 14 महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरूले कंग्रेस पार्टीलाई थप सक्रिय र मजबूत बनाएर अगाडि बढ़ाउनेमा विश्वस्त रहेको धारणा राख्नुभयो। निर्वाचन आयोगले आगामी माघ 12 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशहरूलाई यही पुस 12 गतेदेखि निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ। प्रदेश नम्बर 1 को लागि मोरङ जिल्ला न्यायाधीश भरत लम्साल, प्रदेश नम्बर 2 का लागि धनुषा जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेल, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला न्यायाधीश दिल्ली रत्न श्रेष्ठ, गण्डकी प्रदेशका लागि कास्की जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला न्यायाधीश रितेन्द्र थापा, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला न्यायाधीश डाक्टर राजेन्द्र कुमार आचार्य, सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला न्यायाधीश जयानन्द पनेरू निर्वाचन अधिकृतमा नियुक्त हुनुभएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। नेपालमा आज थप 290 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 17,089 नमूनाको परीक्षण गर्दा 290 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आजै संक्रमित 232 जना कोरोना संक्रमण मुक्त भएका छन्। मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म संक्रमण मुक्त हुने दर 98% रहेको छ। यस्तै संक्रमणका कारण आज थप 3 जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 11,577 पुगेको छ। आज देशभर 2,47,814 जनाले कोरोना विरूद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो समय मौरी पालन व्यवसाय आमदानीको राम्रो स्रोत बन्न थालेको छ। पर्साको ठोरीका व्यवसायी मौरी पालनबाट वार्षिक 20 लाख भन्दा बढ़ी आमदानी हुने बताउँछन्। वीरगंजबाट संवाददाता राजेन्द्र सिंहको रिपोर्ट।
थोरी गाउँपालिका वडा नम्बर 3 बुद्धनगर व्यावसायिक रूपमा मौरी पालनका लागि राम्रो आमदनीको स्रोत भएको छ। चितवनमा यसै व्यवसायबाट राम्रो आमदनी र अनुभव बटुलेका लोकबहादुर गुरूङले शुरू गर्नुभएको यो व्यवसायबाट समाजलाई नयाँ सन्देश पनि दिनुभएको छ। पर्साको ठोरीसँग पुरानो सम्बन्ध राखेका लोकबहादुर गुरूङ मौरी पालनबाट हुने उत्पादनले मानिसको स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुग्ने अनि धेरैले रोजगारी पनि पाउने बताउनुहुन्छ।
जुन ब्रेन ट्युमर हुन्छ खानी पारखीलाई चाहिँ कहिले पनि लाग्दैन र स्मरण शक्ति बढाउँछ, ग्यास्ट्रिकहरू हुन्छ, अपच हुन्छ त्यसलाई पचाउने काम गर्छ, कुपोषण हुन दिँदैन र अहिले 100 घार बराबर एकजनालाई जिम्मा दिएको हुन्छ र भविष्यमा यसै ठाउँमा 4-500 घार चाहिँ मैले तयार गर्ने मेरो योजना छ।
मौरी पालनमा कामदारको रूपमा धेरै वर्षदेखि सक्रिय नन्दलाल तामाङ यो सिजनको पहिलो पटकको मह निकाल्दै गर्दा निकै उत्साहित पनि देखिनुभयो।
यो सिजनको पहिलोचोटि मह निकाल्दैछु, मह निकालिन्छ अनि त्यसपछि
मौरी पालक व्यवसाय गुरूङ अब पुष महिनामा करिब 14 जिल्लासम्म पुग्ने लक्ष्य रहेको बताउनुभयो। विगत 5 वर्षदेखि ठोरीमा मौरी पालन अनि व्यवसाय गर्दै आइरहनु भएको वहाँ वार्षिक 20-21 लाखसम्म आमदनी गरेको सुनाउनुहुन्छ।
अहिले 20-21 लाखको चाहिँ इन्कमहरू गरिरहेको छु, यो पुष महिनामा 14 जिल्लामा मैले लन्च गरिरहेको छु।
मौरी व्यवसाय लोकबहादुर गुरूङ जस्तै स्वदेशमै काम गर्न सके विदेश वा खाड़ीको शहरमा गएर जोखिम मोलेर श्रम शोषणमा पर्नुपर्ने अवस्थाको अन्त्य हुने देखिन्छ। राजेन्द्र सिंह, रेडियो नेपाल, वीरगंज।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा चितवनका बाँदर झुलावासीले उठाउँदै आएका माग सम्बोधन गर्ने सहमति भएको छ। अध्यक्ष प्रचण्डले सुकुम्बासीका प्रतिनिधि र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठ, माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाल, संविधानसभा सदस्य चित्रबहादुर श्रेष्ठ र भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का लगायतसँग गरी समस्या समाधानका लागि पहल गर्नुभएको थियो। छलफलमा भएको सहमतिका आधारमा भूमि आयोगले समस्या समाधानका लागि तीन बुदे सहमति गरेको उपाध्यक्ष खड्काले जानकारी दिनुभयो। सो अवसरमा अध्यक्ष प्रचण्डले सुकुम्बासी समस्या समाधानका लागि विशेष पहल भइरहेको र केही समयभित्रै बाँदर झुलावासीले जग्गा र जग्गाधनी पूर्जा पाउने विश्वास दिलाउनु भएको थियो। चितवनको माडी नगरपालिका नौ बाँदर झुलाका भूमिहीन र सुकुम्बासीले आफूहरूलाई जग्गाको स्वामित्व दिलाउनु पर्ने माग राख्दै विगत केही दिनदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका थिए। गण्डकी प्रदेश अन्तर्गतको कालीगण्डकी कोरिडोरको बेनी जोमसुम सड़क खण्डको स्तरोन्नति र कालो पत्रे गर्ने काम 65% सम्पन्न भएको छ। बेनी जोमसुम कोरोला सड़क आयोजनाका प्रमुख जगत प्रजापतिले 11 मीटर फराकिलो सड़कमा वर्खाको समयमा समेत नियमित यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम सम्पन्न भएको जानकारी दिनुभयो। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने सो सड़क खण्डको स्तरोन्नतिसँगै नियमित र सहज रूपमा यातायातका साधन सञ्चालनका लागि 8 पक्की पुल निर्माण गरिएको आयोजना प्रमुख प्रजापतिले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको 5 महिनामा सुदूरपश्चिम प्रदेशमा 39,000 भन्दा बढ़ी सवारी साधन कार्यवाहीमा परेका छन्। कार्यवाहीमा परेका सवारी साधनबाट करिब 2,23,00,000 रूपियाँ राजस्व संकलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्क अनुसार 5 महिनाको समयमा सबैभन्दा बढ़ी 14,827 मोटरसाइकल, 10,024 जीप कार, 6,018 ट्रक, 4,947 ट्रयाक्टर, 1,985 बस र 2,047 अन्य सवारी साधन कार्यवाहीमा परेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।
चालू अबको श्रावणदेखि मंसिरसम्म 39,848 सवारी साधन कार्यवाहीमा परेका छन्। सो कार्यवाही बापत 2,22,92,500 राजस्व उठेको छ।
अघिल्लो आर्थिक वर्षको 5 महिनामा 23,970 सवारी साधन कार्यवाहीमा पर्दा 1,38,57,500 रूपियाँ राजस्व संकलन भएको थियो। यस वर्ष ट्राफिक नियमको बढ़ी उल्लंघन, नयाँ प्रविधिको प्रयोग र प्रहरी बढ़ी परिचालन भएका कारण सवारी साधन बढ़ी कार्यवाहीमा परेका प्रवक्ता सिंहको भनाइ छ।
अहिले रोडहरूको संख्या पनि बढ्यो, त्यसै अनुपातमा ट्राफिकको पोस्टहरूको संख्यामा पनि वृद्धि भएको छ। ट्राफिक पनि बढी खटिएको हुनाले कार्यवाही बढ़ी भयो, राजस्वमा वृद्धि भएको।
यस वर्षको 5 महिनामा सुदूरपश्चिम प्रदेशमा 257 सवारी दुर्घटना भएका छन्। 343 सवारी साधनमा क्षति भएको छ भने 86 ज्यान गएको छ। सड़कको अवस्था र तीव्र गतिका कारण सवारी दुर्घटना बढ़िरहेको र दुर्घटनामा कमी ल्याउनको लागि सबै पक्ष सचेत हुन आवश्यक रहेको बताउनुहुन्छ प्रवक्ता सिंह।
प्रदेश ट्राफिक प्रहरी कार्यालयले आफ्नो मात्र 9 जिल्लामा सबैलाई परिचालन गरी मापसी चेकिङ, ओभरलोड दिन नदिने, रोड परमिट चेक जाँच गर्ने व्यवस्थाहरू मिलाएको छ। चालकले पनि मापसी गरेर सवारी साधन चलाइदिनु भएन, जो यातायात व्यवसायीहरू छन् उहाँहरूले पनि सवारी साधन कन्डिसन राम्रो अवस्थाको राखिदिनु पर्यो, यात्रुहरूले पनि जथावे बाटो काटिदिनु भएन, सबैले आफ्नो आफ्नो तर्फबाट सचेत भयो भनेपछि सवारी दुर्घटना न्यूनीकरण हुन्छ।
कुनै एक पक्षले मात्र सजग बनेर सवारी दुर्घटना न्यूनीकरण गर्न सकिँदैन, यसका लागि सबै पक्ष सचेत हुन आवश्यक देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
भरतपुर अस्पतालले मृगौलाको डायलिसिस मेसिन कम भएपछि 3 मेसिन थप गरेको छ। अस्पतालमा यसअघि नै मेसिनबाट सेवा लिँदै आएकामा 3 थप गरी 12 मेसिनबाट सेवा नियमित दिएको अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले बताउनुभयो। पुस 1 नै नयाँ जडान गरिएका मेसिनबाट पनि सेवा शुरू भइसकेको उहाँले जानकारी दिनुभयो। अस्पतालमा डायलिसिस उपचारका लागि आउने विपन्न बिरामीको रजिस्ट्रेशन र परीक्षण शुल्क मिनाहा गर्ने निर्णय समेत समितिले गरेको छ। अब आर्थिक समाचार, माफ गर्नुहोला, अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ओमिक्रोन कोरोना विश्वभरि फैलिरहेकोले विदा मनाउन जाने योजना बनाइरहेकाहरूलाई हाललाई कतै घुम्न नजान सुझाव दिएको छ। ओमिक्रोनबाट संक्रमित भएर ज्यान जोखिममा पार्नुभन्दा विदा मनाउने योजना रद्द गर्नु राम्रो हुने डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अदानोम घेब्रेयेससले बताउनुभयो। अमेरिकामा अहिले ओमिक्रोन सबभन्दा ठूलो खतराको रूपमा रहेको विज्ञहरूले बताइरहेका बेला डब्ल्यूएचओले सबैलाई सजग रहन आग्रह गरेको छ। जापानमा आज 3 जनालाई मृत्युदण्ड दिइएको छ। ती व्यक्तिहरूमा सन् 2004 ह्योगो प्रिफेक्चरमा आफ्ना सात आफन्तको हत्या गर्ने 65 वर्षीय यासुताका फुजिसिरो र सन् 2003 गुन्मा प्रिफेक्चरमा पचिनको पार्लरका दुई कर्मचारीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका 54 वर्षीय टोमो आकी ताका निजावा र 44 वर्षीय मित्सुनोरी ओनोगावा रहेका छन्। यसअघि जापानमा अन्तिम मृत्युदण्ड डिसेम्बर 26, 2019 दिइएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले चालू आर्थिक वर्षमा 80% बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पर्वतमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासन सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मन्त्री बरालले सीमित स्रोत साधनको अधिकतम प्रयोग गरी न्यूनतम 80% बजेट कार्यान्वयन हुने गरी काम गर्न प्रादेशिक कार्यालयहरूलाई निर्देशन दिनुभयो। मन्त्री बरालले गत वर्षको 73% बजेट खर्च भएकोले यस वर्ष थप बजेट खर्च गरी नतिजा दिनु चुनौतीपूर्ण काम भएको उल्लेख गर्नुभयो। प्रदेश अर्थ मन्त्रालयका सचिव वैकुण्ठ प्रसाद अर्यालले बजेट निकासा भएको तेस्रो चौमासिक सम्ममा मात्र अवस्था हेरी खर्च नभएको रकमान्तरण गर्न सकिने उल्लेख गर्नुभयो। बैंक तथा वित्तीय संस्थाहरूमा देखिएको लगानी योग्य रकम तरलता अभाव समस्या समाधानका लागि सरकार र नेपाल राष्ट्र बैंकले चालेको पछिल्लो कदमपछि मंगलबार नेपाली शेयर बजारमा उत्साह देखिएको छ। अर्थ मन्त्रालयले सोमबार स्थानीय तहमा गएको बजेटको 80% रकम बैंकहरूले निक्षेपमा गणना गर्न पाउने गरेको थियो। सोमबार राष्ट्र बैंकले केही वस्तुहरूको आयातमा कडाई गर्दै नगद मार्जिन राख्नै पर्ने व्यवस्था गरेको थियो। त्यसको असर मंगलबारको शेयर बजारमा देखिएको छ। मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक 56.73 अंकले बढेर 2415.55 अंकमा पुगेको छ। नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य तोलामा 800 रुपियाँ र चाँदीको मूल्य तोलामा 10 रुपियाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छाप भएको सुनको मूल्य तोलामा 93,000 रुपियाँमा कारोबार भएको छ। सोमबार छाप भएको सुनको प्रति तोला मूल्य 93,800 रहेको थियो। मंगलबार चाँदीको मूल्य घटेर प्रति तोला 1,235 रुपियाँमा कारोबार भएको छ। महोत्तरीको बर्दीवासमा करिब 50 करोड़को लागतमा 3-स्टार स्तरको होटल निर्माण शुरू भएको छ। 4 दशकदेखि बर्दीवास स्थित गौतम होटल सञ्चालन गर्दै आएका व्यवसायी हीरा गौतमले करिब 1 बिघा जग्गामा होटल निर्माण शुरू गर्नु भएको हो। होटलमा 120 देखि 150 जना सम्म बसोबास गर्न मिल्ने कोठाहरू र सभा भवन गोष्ठीका लागि आवश्यक कक्षहरू समेत रहने सञ्चालक हीरा गौतमले बताउनुभयो। राष्ट्रिय वाणिज्य बैंकले खोटाङ जिल्लाको रावा बेसी गाउँपालिका वार्ड नम्बर 1 हरमटार स्थित 257 शाखा कार्यालयबाट कारोबार शुभारम्भ गरेको छ। लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रिग्मीले मंगलबार उक्त शाखाको उद्घाटन गर्नुहुँदै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताउनुभयो।
अब खेल समाचार अजय बमबाट।
सरकारले साफ फुटबलको उपविजेता बढेको राष्ट्रिय फुटबल टीमका सदस्यलाई नगद सहित सम्मान गरेको छ। प्रधानमन्त्री निवास पालोटरमा मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले साफको उपविजेता राष्ट्रिय फुटबल टीमका खेलाड़ीलाई जनै 5 लाख नगद सहित सम्मान गर्नुभएको हो। सरकारले साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टीमका खेलाड़ीलाई जनै 5 लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको थियो। पूर्व घोषणा अनुसार सरकारले खेलाड़ीलाई 5 लाख, 3 जना प्रशिक्षकलाई जनै 3 लाख र अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरेको हो। मालदिवमा आयोजना भएको साफ च्याम्पियनशीप फुटबलमा नेपाल पहिलो पटक फाइनल प्रवेश गरेको थियो। उपाधि भिडन्तमा नेपाली टीम भारतसँग पराजित भएको थियो। धनगढ़ीमा जारी प्रधानमन्त्री कप महिला टी20 राष्ट्रिय प्रतियोगितामा साबिक विजेता प्रदेश नम्बर 1 समूह 1 को विजेता बनेको छ। प्रदेश नम्बर 1 ले लुम्बिनी प्रदेशलाई 67 रनले हराउँदै समूह विजेता बनेको हो। फालफा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको प्रदेश नम्बर 1 ले निर्धारित 20 ओभरमा 3 विकेट गुमाउँदै 114 रन बनाएको थियो। 115 रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित 20 ओभरमा 47 रन बनाए। समूह 1 को अन्तिम खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई 79 रनले हराउँदै प्रतियोगिता अन्त्य गर्यो। टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित 20 ओभरमा 6 विकेट गुमाउँदै 130 रन बनाएको थियो। 131 रनको विजयी लक्ष्य पछ्याएको कर्णाली 18.3 ओभरमा 51 रनमा अल आउट भयो। प्रदेश नम्बर 1 3 खेलमा 6 अङ्कका साथ शीर्ष स्थानमा रहँदै सेमी फाइनल पुग्यो। लुम्बिनी प्रदेश 3 खेलमा 2 जित र 1 हार सहित 4 अङ्कका साथ दोस्रो स्थानमा रहँदै सेमी फाइनलमा स्थान पक्का गर्यो। बागमती प्रदेश 3 खेलमा 1 जित र 2 हार सहित तेस्रो र कर्णाली जित विहीन हुँदै बाहिरियो।
अब मौसम आगामी 24 घण्टामा प्रदेश नम्बर एक बागमती गण्डकी र पहाड़ी भागमा आंशिक बदली हुनेछ भने उच्च हिमाली क्षेत्रका एक दुई स्थानमा हिमपातको सम्भावना रहेको र बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 15.7 डिग्री सेल्सियस, न्यूनतम 7.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 24.4 डिग्री सेल्सियस, न्यूनतम 3 डिग्री सेल्सियस, पोखराको अधिकतम 21.7 डिग्री सेल्सियस, न्यूनतम 6.2 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 21 डिग्री सेल्सियस, न्यूनतम 3.7 डिग्री सेल्सियस र दिपालको अधिकतम 22.1 डिग्री सेल्सियस, न्यूनतम 4 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। खेलकुद क्षेत्रको विकास र विस्तारमा सरकारले सक्दो सहयोग गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिबद्धता। नेपाली कंग्रेसको 14 महाधिवेशन अन्तर्गत भएको निर्वाचनको सबै मतगणना भोलि सकिने निर्वाचन समितिद्वारा जानकारी। अमेरिकी सहयोग परियोजना एमसीसीलाई अगाडि बढ़ाउने सरकारको दायित्व भएको गृहमन्त्री बालकृष्ण खाँडको भनाई र ओमिक्रोन कोरोना भाइरस फैलिने त्रासका बीच विदामा यात्राको योजना रोक्न विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सुझाव। हवस्त, साँझ 7 बजेको समाचार यति नै। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।